الحمد لله رب العالمين والعاقبة للمتقين والصلاة والسلام على أشرف الأنبياء والمرسلين سيدنا محمد وعلى آله وصحبه أجمعين. أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. میرے عزیز بہنوں اور بھائیوں، آج اللہ تعالیٰ کے فضل و کرم سے 15ویں پارے کے اہم باعث کا جائزہ لیں گے. 15ویں پارے میں بھی کم و بیش دو صورتیں ہیں، بڑی صورتیں ہیں، سورہ بنی اسرائیل اور سورہ کہف. سورہ کہف کا بھی بیشتر حصہ اسی پارے کے اندر ہے. پہلے ہم سورہ بنی اسرائیل کو دیکھتے ہیں. یہ سورہ کا بہت معروف نام ہے جو مصحف پاکستان، ہندوستان، سنٹرل ایشیا وغیرہ میں جو ہے پبلش ہوتے ہیں، ان میں اس سورت کا نام سورہ بنی اسرائیل ہے. اور جو عرب ملکوں کے اندر پبلش ہوتے ہیں تو وہاں بھی اس کا نام سورہ اسرا ہے. تو اس کے علاوہ اسے سورہ سبحان بھی کہتے ہیں، مکی سورت ہے. اور یہ دونوں جو نام مشہور نام ہیں، بنی اسرائیل اور سورہ اسرا، یہ اس حوالے سے ہیں کہ اس میں ایک تو بنی اسرائیل کا ذکر ہے، وہ نمائندہ نام کے طور پہ علامتی نام لیا گیا، یا پھر اس میں اسرا والمعراج کا ذکر ہے تو اس کا بھی جو ہے اس حوالے سے بھی اس کو نام دیا گیا ہے. مکہ کے آخری دور میں نازل ہوئی ہے، تقریباً 12 جو ہے وہ نبوی کے بعد واقعہ معراج پیش آ چکا تھا جب نبی اکرم صلی اللہ علیہ وسلم کو، تو یہ اس کے بعد سورت نازل ہوئی. یہ سورت حکمت دین کا بڑا ایک قیمتی خزانہ ہے. اس کے اندر بے شمار مباحث خاص طور پر مسلم سوسائٹی کو کے لیے جو بیان کیے گئے ہیں، اور اس کے علاوہ پھر بنی اسرائیل کا جو ہے ان کی تاریخ ہے، اگرچہ صرف 4 آیات کے اندر ہے، لیکن ان کے 4 ادوار کا جو ان کی تاریخ ہے، 4 ادوار ہیں، ان کا تذکرہ پورا آ گیا ہے. اور انہیں اللہ تعالیٰ نے یہاں پہ بتایا ہے کہ جب بھی اللہ نے انہیں سیاسی برتری اور معاشی خوشحالی دی تو انہوں نے ہر دفعہ ناشکری کی اس کی، اور سرکشی کی اور نافرمانی کی، اور پھر اللہ تعالیٰ نے ان کو اس کے بدلے میں جو ہے وہ سزا جو ہے وہ دی، سخت سزا دی. تو اس طریقے سے امت مسلمہ کو بھی جو ہے ایک آئینہ فراہم کر دیا گیا ہے کہ تم بھی ان جو ہے اس تاریخ کے آئینے کے اندر تم بھی اپنی جو ہے وہ شکل دیکھ لو. مکہ میں جب آپ صلی اللہ علیہ وسلم کی دعوت کی سخت مخالفت ہو رہی تھی، عروج پر تھی، آپ کہیے کہ یہ بڑا سخت زمانہ تھا 12 نبی کا، تو آپ صلی اللہ علیہ وسلم نے، آپ کو علم ہے کہ آپ نے طائف جا کر جو ہے وہ دعوت دی، لیکن طائف کا جو موقع تھا، طائف کا جو واقعہ تھا، وہ بھی کوئی بڑا خوشگوار واقعہ نہ تھا. اور آپ صلی اللہ علیہ وسلم طائف اس لیے گئے تھے کہ مکہ میں یہ دعوت بہت کوئی نتیجہ خیز ثابت نہیں ہو رہی تھی. نبی اکرم صلی اللہ علیہ وسلم مکہ سے باہر دیکھ رہے تھے کہ کوئی نہ کوئی بریک تھرو ایسا ہو اس دعوت کے لیے ملے، کہ شاید اگر جو ہے وہ طائف کے ذمہ داران جو ہے وہ لیڈر اور سردار جو اس کو قبول کر لیں تو اس کو بڑا بوسٹ ملے گا. تو وہ بھی اس کا وہ بھی بڑا ایک لحاظ سے بڑا جو ہے وہ بظاہر جو وہاں پہ جو پیش آیا، یہ ایک مایوس کن جو ہے وہ تھا دنیاوی لحاظ سے. اسی دوران پھر آپ صلی اللہ علیہ وسلم، اس سے پہلے یعنی اس واقعے سے پہلے، جو آپ صلی اللہ علیہ وسلم کے چچا جو دنیاوی لحاظ سے بڑی سپورٹ تھے آپ کی، اور آپ کی زوجہ محترمہ حضرت خدیجہ رضی اللہ تعالی عنہا، جو کہ واقعی وہ بھی جو سب سے بڑا سہارا تھی آپ کو دنیاوی لحاظ سے اور آپ کو اسپرچولی بھی، تو وہ بھی فوت ہو چکی. تو اوپر نیچے بڑے ایسے حالات نبی اکرم صلی اللہ علیہ وسلم کو پیش آئے جو بڑے نامساعد حالات تھے. تو ان حالات کے اندر اللہ تعالیٰ نے آپ کو معراج عطا فرمائی، اور جو ہے آپ نے جو ہے وہ آسمانوں کا سفر کیا، اور یہ اس بات کا اشارہ تھا کہ اللہ تعالیٰ آپ کو تنہا نہیں چھوڑے گا، اور یہ اس بات کی بھی خوشخبری تھی کہ اب مسجد حرام اور مسجد اقصا، یہ جو ہے خائنوں سے اور بادہدوں سے لے کر آپ صلی اللہ علیہ وسلم کے حوالے کیا جا رہا ہے. اور یہ فتح مکہ کی بھی اور فتح اقصا، مسجد اقصا کی بھی، القدس کی بھی جو ہے یہ فتح کی خوشخبری تھی جو آگے چل کر یقینی طور پر پوری ہوئی. معراج کے سفر میں جو نبی اکرم صلی اللہ علیہ وسلم نے مشاہدے فرمائے پورے آسمانوں کے، اور وہ ساری چیزیں جو ایمان بالغیب کے زمرے کے اندر آتی ہیں، تو نبی اکرم صلی اللہ علیہ وسلم کو ان کا مشاہدہ کروایا گیا. تمام چیزوں کو آپ نے دیکھا، جنت کو اور جہنم کو اور فرشتوں کو اور ہر چیز کو وہاں پہ دیکھا. تو اس سے واپسی پہ آپ ایک بے انتہا یقین اور ایمان کی قوت کے ساتھ واپس آئے، اور یہ اس لیے بھی تھا کہ یہ جو مخالفت کا دور تھا، یہ سب سے زیادہ سخت مخالفت کا دور تھا. तो इसको इसमें खड़ा रहने के लिए, साबित कदम रहने के लिए, तो इस तरह के यकीन और ईकान की जरूरत थी जो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम को इस सफर के अंदर जो है वो मिला। और जाहिर अल्लाह ताला से आपकी जो मुकालमा जो भी हुआ, अल्लाह ताला ने जो पे आप इनामात फरमाए इस सफर के अंदर, तो वो सारे के सारे नबी अकरम सल्लम को बहुत मजबूत किया। ये यहाँ से ये भी जो है इस सूरत से पता चलता है कि इब्राहिम अलैहिस्सलाम की जो क्यादत थी जो दो लड़ियों में बट गई थी, अब उसके दोबारा एक होने का वक्त आ रहा था, कि क्योंकि इसमें बनी इसराइल को दावत दी गई कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम पर ईमान ले आओ, तो वो जो बनू इस्माइल और बनू बनू इसराइल की जो है वो एक तकसीम चल रही थी, वो भी अब जो है उसको एक करने का वक्त आया। और ये पूरी की पूरी क्यादत जो है बनू इस्माइल में या हजरत इब्राहिम अलैहिस्सलाम की नस्ल के इस जो है उसमें चली हो गई। मुखालफी ने जो है कुरैश मक्का जो थे उनके लिए बड़ा सख्त लेजा जो है इस सूरत के अंदर बनाया गया, और उनको वार्निंग दी गई है जो है वो, और उनके लेकिन साथ साथ जो है तफहीम और तालीम के साथ साथ जो है दी गई है, जेन साजी की गई है, बड़े बड़े अखलाकी अखलाक और तमदन के उसूल बयान किए गए हैं। और वो इसलिए कि आप बिल्कुल हिजरत का वक्त करीब आया चाहता था और मुसलमानों की इज्तमाहियत कायम होने वाली थी, और उस लिहाज से फिर जो है वो ये चीजें जो है जरूरी थी कि जेन साजी की जाए। बनी इसराइल की तारीख के जरिए कुरैश मक्का को भी इबरत दिलाई गई है और सबक लेने की ताकीद की गई है, और बनी इसराइल को खिताब किया कि अल्लाह ताला ने तुम्हारे ऊपर जो जिल्लत मुसल्लत की है, अगर तुम इसे दूर करना चाहते हो तो इस नबी बरहक सल्लल्लाहु अलैहि वसल्लम पर ईमान ले आओ, वरना अल्लाह ताला का जो कानून मुकाफात हरकत में आएगा। और अल्लाह ने फरमाया कि वैन उत्तम उदना, और अगर तुम जो है वो फिर नाफरमानी पे आए तो फिर अल्लाह ताला फरमाया कि हम भी फिर वही वही करेंगे जो तुम्हारे साथ पहले किया, यानी सजा देंगे तुम्हें। कुरान मजीद की इसमें कुरान मजीद की खसूसियात और फजीलतों का जिक्र है इस सूरत के अंदर, और बहुत ही नुमायां तौर पर है। कुरान में इस सूरह मुबारका की 10 आयात करीमा ऐसी हैं जो कुरान मजीद की फजीलत बयान करती है, तो आप अंदाजा कर सकते हैं कि किस तरीके से अल्लाह ताला ने जो है इस सूरत में इसका जिक्र फरमाया है। कुरैश मक्का आपको मक्का से बेदखल करना चाहते थे, और सारी की सारी एफर्ट से यही लग रहा था कि या तो आपको जो है वो चाहते हैं कि किसी तरीके से आपको मक्का से निकाल दिया जाए। तो वहां पे आप जी उनको बताया गया कि अगर तुम नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम को जो है वो निकाल दिया तुमने, नहीं पेशनगोई की गई है, तो फिर यकीनी तौर पर तुम खुद भी न टिक सकोगे इस सोसाइटी इस जमीन सरजमीन के अंदर। और वही हुआ, और ये 9 साल के अंदर ही ये पेशनगोई जो अल्लाह पूरी हो गई। फिर इस्लामी मुआशरे और इस्लामी रियासत के बुनियादी उसूल बताए गए हैं, कोई 10, 12, 11, 13 उसूल जो बताए गए हैं, और इनके अंदर जो है आदाब व अखलाक भी हैं, हुकूकुल्ला भी हैं, हुकूकुल इबाद भी शामिल है, इनमें अकीदा भी है, इबादात मामलात अखलाक हर चीज शामिल है, बहुत ही कम्प्रीहेंसिव। और ये इस तरह के जो है जो बुनियादी उसूल है किसी सोसाइटी के लिए जो अल्लाह ताला ने इससे पहले वाली कौमों को बनी इसराइल को भी अता की है, तो ये इस तरह लगता है कि जाहिर है ये किसी मुआशरे की जो अखलाकियात की और समाजियात की बुनियाद है। इनमें है अल्लाह की इबादत करना, वालदैन के साथ भलाई करना, रिश्तेदारों मुसाफिरों मिस्कीनों का हक देना, फजूल खर्ची और बुखल से बचना, कत्ल औलाद औलाद का कत्ल ना हक ना करना, किसी इंसान का कत्ल हक ना करना, औलाद का खास तौर पर जिक्र है, यतीम के माल से जो है ना हक तसरफ ना करना, इफा अहद करना, नाप तोल को पूरा करना, और जिस चीज में को इल्म ना हो उसके पीछे ना पड़ना, जमीन पर अकड़ कर ना चलना, और ये वो अहकाम है। और बिल्कुल कमोबेश अल्लाह ताला ने इस जैसे अहकाम जो है वो तौरात के अंदर भी उतारे हैं, जिन्हें वो 10 कमांडमेंट्स कहते हैं। इबलीस का चैलेंज है कि मैं अल्लाह को चैलेंज दिया कि मैं औलाद आदम को हमेशा भटकाता रहूंगा और जहन्नम का ईंधन बनाता रहूंगा, तो अल्लाह ताला ने जवाब में फरमाया कि जो मेरे बंदे होंगे शुक्रगुजार बंदे, उस पर तुम्हारा तेरा कोई जोर न चल सकेगा। ये जो है वो, और ये एक हकीकत के तौर पर हमें इसे देखना चाहिए कि अगर हम मुती और अल्लाह के फरमाबरदार हूँ तो फिर हमें इसका जो है वो शैतान से हम अल्लाह ताला हमें महफूज रखेगा। इंसान की कामयाबी और हलाकत के उसूल बताए गए हैं कि जो भी हिदायत अख्तियार करेगा वो अपने लिए करेगा, और जो भी जो है गुमराही अख्तियार करेगा तो उस गुमराही का वबाल फिर उसके अपने ऊपर है। ومن اهتدى فإنما يهتدي لنفسه ومن ضل فإن يضل عليها فإنما يضل عليها, تو پھر اس گمراہی کا بار بھی اس کے اوپر ہوگا. پھر اس کے بعد فرمایا کہ بڑا ہی بدقسمت ہے وہ شخص جو دنیا میں اس قرآن مجید کا جو ہے اس قرآن مجید سے پھر وہ رہا اندھا بن کے رہا, اور یعنی دنیا میں اس نے کوئی توجہ نہ دی, اس کو نہ سیکھا, اس پہ عمل نہ کیا, اور جو ہے بالکل اس کے حقوق ادا نہیں کیا, اندھا بنا رہا. تو اللہ تعالیٰ نے ساتھ فرمایا کہ ہم اسے آخرت میں بھی اندھا اٹھائیں گے. فرمایا ومن کان فی حاضی آما فہو فی الآخرت آما, جو اس سے اندھا بنا رہا وہ آخرت میں بھی اندھا ہوگا. اور اس بات کو اللہ تعالیٰ نے بڑے جو واضح طور پر دوسری جگہ کے اندر بھی جو ہے وہ فرمایا, سورہ طہٰ کے اندر غالبا بنائیے, ومن اعرض عن ذکری فإن له معیشة ضنقا ونحشر یوم القیامۃ اعما, جو اس نے یعنی اس سے ذکر سے قرآن مجید سے اعراض کیا تو اللہ تعالیٰ نے فرمایا تو ایک تو اس کی جو معیشت ہے, اس کی پروویژن آف لائف ہے, وہ اللہ تعالیٰ جو ہے وہ بالکل تنگ کر دے گا, رزق کو تنگ کر دے گا, اور اس کا حشر جو ہے قیامت کے دن اندھے کے طور پہ کرے گا, اس اندھا اٹھائے گا, اور وہ پوچھے گا کہے گا کہ یا رب قال رب لما حشرتنی اعما وقد کنت بصیرا, کہ اے اللہ تو نے میرا کیوں ایسے مجھے اندھا اٹھایا ہے, میں تو دیکھنے والا دنیا میں ہوا کرتا تھا. تو اللہ تعالیٰ پھر اسے اسی قرآن کے حوالے سے بتائے گا کہ قال کذالک آتتک آیاتنا, اسی طرح میرے پاس تیری آیات میرا پیغام قرآن پہنچا تھا, پر نسیتھا تو نے بھلا دیا, وکذالک الیوم تنسا, اسی طرح آج جو ہے تمہیں بھی جو ہے اسی طرح بھلایا جا رہا ہے, تمہیں بھی جو ہے بھلا دیا جائے گا. تو یہ وہ بات ہے میرے عزیز بہنوں اور بھائیوں کی قرآن مجید جو ہے, جیسے ہم پہلے بھی دو دن پہلے بھی تفصیل ذکر آیا اس بات کا کہ لازمی طور پہ قرآن مجید جو ہے اس کے حوالے سے کچھ عواقب اور نتائج ہیں اس کو ماننے اور نہ ماننے کے. پھر معجزوں کے حوالے سے فرمایا کہ معجزہ طلب کرنے پہ فرمایا کہ یہ قرآن مجید حاضر ہے, اس پہ غور کرو اور اس سے بڑا معجزہ, بلکہ قرآن مجید نے ہر جگہ پہ جہاں بھی مطالبہ جو ہے اسی معجزے کا مطالبہ ہے تو قرآن اللہ تعالیٰ نے قرآن مجید کو پیش کیا کہ اس پہ غور کرو, یہ ہے معجزہ. پھر قریشی کی عادت کے رویوں پہ کے بارے میں بتایا گیا کہ ان کے رویے جو ہے فرعون جیسے ہیں, اور بعید نہیں ہے کہ ان کا انجام بھی ویسا ہی ہو. تو اس صورت میں مجموعی طور پر جو ہے معراج کا پس منظر اور پیش منظر بیان کیا گیا ہے, بنی اسرائیل کی تاریخ سے عبرت حاصل کرنے کی بات کی گئی ہے, امت مسلمہ کو بڑی اساسی حکمتیں بتائی گئی ہیں, اسلامی سوسائٹی کی تعمیر کے لیے بنیادی احکام بتائے گئے ہیں, اسلامی ریاست کے استحکام کے لیے ضروری ہدایات دی گئی ہیں, اور اخلاقیات کا ایک دستور عمل جو ہے دیا گیا ہے, انفرادی اور اجتماعی زندگی کی بنیادی ضرورت کے لیے ہدایات اس صورت کے اندر جو ہے موجود ہیں. تو جس طریقے سے بڑی ایک زبردست صورت ہے جو جس کے اندر بڑے دین کے بڑے جو ہے وہ بہت زیادہ مباحث جو ہے وہ شامل ہیں. اس کے بعد سورہ کاف ہے, یہ بھی مکی صورت ہے, اور اس میں اصحاب کاف کا واقعہ آیا ہے, اور اس میں بھی یہ واقعہ مکہ کی صورت اس وقت نازل ہوئی جب بڑی شدت کے ساتھ جو ہے وہ نبی اکرم صلی اللہ علیہ وسلم آپ کی دعوت اور آپ کے ساتھ مخالفت ہو رہی تھی. اس قصے میں جو ہے وہ اس صورت کے اندر چار قصے, موسیٰ خضر کا قصہ ہے, ذوالقرنین کا قصہ ہے, باغ والوں کا قصہ ہے, تو یہ اس طریقے سے جو ہے یہ اس میں بھی جو ہے وہ لیکن ان کو چاروں کو جو ہے وہ آپس میں ان کا ایک جو ہے وہ کنیکٹ بھی کیا گیا, ربط بھی ہے. تو ہم انشاءاللہ ہم دیکھتے ہیں ابھی اس میں حبشہ سے پہلے نازل ہوئے, مسلمانوں بڑے سخت ظلم و ستم کے شکار تھے, اور مسلمان جو ہے اس وقت پھر فوراً اس کے بعد پھر جو ہے ہجرت کر گئے تھے, اور یہ ہجرت سے پہلے جو ہے نازل ہوئی ہے. تو ظاہر ہے مسلمانوں کو ایک سبق دیا گیا کہ جہاں پہ ناممکن ہو جائے رہنا اور ایمان کو بچانا ناممکن ہو جائے تو پھر دیکھو کہ اس پہ عمل کرو کہ جو ان لوگوں نے کاف کے جو ہے اصحاب کاف نے کیا تھا, یعنی مسلمانوں کی تربیت کا سامان لی ہوئی تھی یہ صورت کہ اگر تمہیں لوگوں نے تمہاری زندگی تنگ کر دی ہے, یا والدین مشرک والدین تم پہ بہت زیادہ دباؤ ڈال رہے ہیں کہ جو ہے وہ اس کو چھوڑ دیں اس دین کو, تو پھر جو ہے ان کے دباؤ میں نہ آؤ, اور یہ سبق دیا گیا ہے کہ ایمان جو ہے وہ زیادہ اہم ہے, اس کو سلامت رکھیں, باقی چیزوں کو بے شک چھوڑ دیں. اس صورت کے بارے میں غالباً سب سے زیادہ مستند احادیث مروی ہیں, یعنی باقی اکثر و بیشتر جو ہے جو صورتوں کے بارے میں جو روایات ہیں فضیلت کی وہ صحیح نہیں ہیں, وہ بہت ہی کمزور ہیں, اور ان کی جو ہے روایات جو ہے کمزور ہیں. لیکن اس کے بارے میں چھ مستند احادیث کے ساتھ جو ہے اس سورت کے بارے میں احادیث مروی ہے. تو آپ اندازہ کر سکتے ہیں کہ یہ اس کی بڑی خاص اہمیت ہے اس سورت کی. اس کی 10 ابتدائی آیات یا آخری 10 آیات یا پوری سورت کے بارے میں بھی جو اس کے بارے میں حدیث موجود ہیں کہ جو شخص ان کو پڑھے گا جمعہ کے روز وہ دجال کے فتنے سے جو ہے وہ محفوظ رہے گا. نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ من حفظ 10 آیات من اول سورت الکاف اسے من فتنۃ الدجال, یعنی جو سورت کے اول میں سے پڑھے گا 10 آیات کو تو پھر وہ فتنہ دجال سے, اور آخر میں کے بارے میں بھی اور پوری سورت کے بارے میں بھی. اور یہ بھی ہے کہ جو ایک جمعے سے دوسرے جمعے پڑھے گا اللہ تعالیٰ اس کو محفوظ اس کو وہ کرے گا, اور یہ بھی ہے کہ جو ایک جمعے سے دوسرے جمعے پڑھے گا اللہ تعالیٰ اس کے لیے جو ہے وہ نور اس کے لیے مقرر کر دے گا جو مدینہ سے لے کر یمن تک جو ہے, یعنی اس نور کی روشنی ہوگی, ایسا جو نور ہوگا. اور ظاہر ہے نور سے مراد پھر وہی ہے کہ نور کی اس اللہ تعالیٰ کے دیے ہوئے نور کی روشنی کے اندر, یعنی نور ایک استارہ. اور جان لینا چاہیے کہ جب بھی قرآن مجید میں یعنی یہ نور کا اطلاق ہوا ہے کہ اللہ تعالیٰ مومنین کے لیے نور عطا فرمائے گا, اس کا تذکرہ بعد میں تفصیلی طور پر آئے گا, اس میں سورہ حدید کے اندر آئے گا. تو اس نور سے مراد یہ کہ اللہ تعالیٰ ان کو وہ کسوٹی, وہ معیار, وہ ہدایت, وہ راستہ دکھانے والی چیز جو ہے نور, ظاہر نور وہ چیز ہوتی ہے جس سے کوئی چیز منور ہو جاتی ہے اور واضح نظر آتی ہے. تو اللہ تعالیٰ ان کو زندگی کے مسائل, زندگی کے ایشوز جو ہے, زندگی کے احکام اور زندگی گزارنے کے طریقے کے اندر اللہ تعالیٰ ان کی رہنمائی فرمائے گا. یہ نور کا مطلب ہے. تو سورہ کاف جو ہے جو خاص طور پر اس میں دو بڑے مختلف عقیدے, دو مختلف قسم کے نظریے اور دو قسم کی نفسیات کی جو اس میں کہانی ہے, تو اس کو دیکھ لینا چاہیے کہ کائنات میں اصل میں دو قسم کے نظریے. ایک نظریہ یہ ہے کہ جو کاز اور افیکٹ کا نظریہ ہے, اور اس کے بارے میں ہم جانتے ہیں کہ یہ نظریہ یہ ہے کہ جتنے بھی کسی چیز کو کوئی نتیجہ سامنے آتا ہے, کوئی افیکٹ ہوتا ہے, تو ہمیشہ اس کے پیچھے کوئی کاز ہوتی ہے, اس کے پیچھے کوئی سبب ہوتا ہے. یعنی بغیر اسباب کے نتائج کو وجود میں نہیں لایا جا سکتا. اس کے بارے میں اب سائنس کے لوگ جو یہی کہتے ہیں, اور اسباب اور نتائج, کاز اور افیکٹ کے درمیان میں کوئی تیسری چیز کر فرمانی ہوتی, تو اس کا نتیجہ یہ ہوتا ہے, یہ نظریہ اپنانے کا کہ انسان بس پھر وہ جو کاز ہے, جو اسباب ہیں ان کے, یعنی ان کو دیکھتا ہے, اسباب کے اندر ہی پھنس کے رہ جاتا ہے. ظاہری اشیاء جو ظاہر جو نظر آ رہا ہے, اسباب و وسائل کے علاوہ, یا وہ چیز جو نظر نہیں آ رہی, ہر اس چیز کا پھر انکار کر دیا جاتا ہے. اللہ کی حکمیت ہے, فرشتے ہیں, حشر نشر ہے, غیب کی ساری چیزیں ہیں, ان کے انکار, کیونکہ ظاہر ہے پھر وہ تو نظریہ ہی وہی ہے. دوسرا نظریہ یہ ہے کہ یہ کہ جتنے بھی جو ہے طبعی اسباب موجود ہیں, یہ جو قدرتی طاقتوں, خزانے, اشیاء کی خاصیتیں جو ہیں جو ہمیں نظر آتی ہیں, ان سے ماورا اور ان سے بالاتر ایک قوت بھی ہے, اسی کے ہاتھ میں اسباب و سلل ہے. یہ اسباب و علل ہیں, یعنی کاز اور افیکٹ بھی جو ہے وہی کاز کر رہا ہے, اور تمام اسباب اس کے ارادہ و مشیت کے تحت اور اس کے حکم اور اشارے کے منتظر ہوتے ہیں اور تابع ہوتے ہیں. اس نظریے سے پھر ایمان جنم لیتا ہے, ایمان بالغیب جنم لیتا ہے, عمل صالح جنم لیتا ہے, اچھے اخلاق جنم لیتے ہیں, کائنات کے رب کا نظریہ اور کائنات کے رب کی اطاعت جو جنم لیتی ہے, عبادت جنم لیتی ہے, عدل و انصاف جنم لیتا ہے, رحمت اور محبت جنم لیتی ہے. تو دیکھیں یہ دو مختلف نظریے. تو سورہ کاف جو ہے انہی دو متضاد نظریوں, دو عقیدوں اور دو نفسیات کی جو ہے کہانی ہے. ایک جو ہے وہ نظر آنے والی چیز جو مادہ ہے, مادیت ہے, اور یعنی وہ ہے اس پہ عقیدہ ہے, اور دوسرا وہ چیز ہے جو نظر نہ آنے والی, ایمان بالغیب ہے, اور پھر اس کے نتیجے میں پیدا ہونے والے عقائد, اعمال, اخلاق, نتائج ہیں, وہ ہیں ساری چیزیں. تو اس صورت کے اندر جو پہلا نظریہ ہے, جو مادیت کا نظریہ ہے, مادہ اور نظر آنے والی چیزوں پہ ایمان کا نظریہ ہے, اس کے خلاف آگاہی دی گئی ہے. یعنی مادیت پہ صرف اونلی اور مادیت یقین, مٹیریلزم پہ یقین رکھنے کے خلاف جو آگاہی دی گئی ہے. تو سورہ کاف کے اندر جب نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ یہ دجال کے فتنوں سے جو ہے یہ سورت محفوظ فرمائے گی, تو جان لینا چاہیے کہ سورت کے اندر کیا ایسی چیز ہے. آپ کو سوال جو ہے ہمیشہ غور کرنا چاہیے. ہم ہر جمعے جو ہے سورت کی کاف کی تلاوت کرتے ہیں, نبی صلی اللہ علیہ وسلم کا اقوال جو ہم نے سنے ہوئے ہیں کہ یہ سورت کاف سے جو ہے یہ دجال سے رن جو ہے یہ امیونٹی فراہم کرے گی. تو یہ سوال جو ہے پوچھا جانا چاہیے, سوال ریز کرنا چاہیے کہ سورت میں کیا ایسی چیز ہے जो दज्जाल के फितने से रहनुमाई फराएंगे। तो ये मैं ये बात जो है आपके सामने रखना चाहता हूं, ताकि और देखेंगे, कोशिश करूंगा कि ये बात जो है वाजे हो जाए कि देखें ये सूरत जो है इसमें ऐसी रहनुमाई मौजूद है, इसके अंदर ऐसा पैगाम मौजूद है, इसके अंदर ऐसे अल्फाज मौजूद है और उन अल्फाज की ऐसी तासीर मौजूद है। जाहिर है अल्फाज की महज अपनी तासीर जो है महज तो अपना तो वो तो कुरान मजीद के अल्फाज हैं, उसके अंदर मौजूद है, लेकिन कुरान मजीद के इन अल्फाज पे अगर गौर किया जाए, उनको अगर अपने अंदर जज़्ब कर लिया जाए, उन पर अमल कर लिया जाए, उसकी तालीमात के मुताबिक जो है वो रिस्पॉन्स जिंदगी में जो है वो दिया जाए, यानी उस पे जिंदगी की जो भी उसे उसके उसके तकाजे हैं उनको पूरा किया जाए, तो फिर उस सूरत के अंदर इस सूरत ये सूरत जो है ये हर जगह पे दज्जाल, दज्जाली फितनों, दज्जाली निजाम को जो है पॉइंट आउट करेगी, उनको जो है नुमाया करेगी, नामजद करेगी और उस बुनियाद से आगाही फराहम करेगी जिस पर दज्जाली फितना, दज्जाली निजाम और दज्जाली तहरीक जो है वो कायम है। ये इस सूरत के अंदर जो है, अब जाहिर यकीनी तौर पर किसी भी सूरत के अंदर जितने फजाइल होते हैं वो इसलिए होते हैं कि उनके अंदर जो है वो पैगाम पोशीदा है। तो इस सूरत का जो पैगाम है, इसके अंदर जो चीज मौजूद है, तो वो जो है बहुत अहम है। तो अगर आप इस सूरत को देखें तो इस सूरत के अंदर जो है इसमें बड़े कुछ नुमाया, मसलन इसमें ईमान और ईमान का 9 मरतबा लफ्ज आया है और कुफर का और जो जो उसके मुकाबले में जो ईमान 6 मरतबा, यानी ईमान और कुफर 15 मरतबा आया है, और उसके मुकाबले में यानी ये वो चीजें हैं जो बिलगैब की हैं, उसके मुकाबले जो जो टेंजिबल चीजें हैं या जो नजर आती हैं, जो मादियत वाली चीजें हैं, वो जीनत है, दुनिया की जिंदगी है, अलमाल वल बनून है, और फिर जो है असबाब है, वातैनाहुम मिन कुल्ली शैइन सबबा, असबाब जो है रिसोर्सेज जराए हैं, ये 14 मरतबा इनका जो है वो जिक्र है इनका, तो टुगेदर ऑल टुगेदर। तो देखें कि ये बहुत नुमाया तौर पर ये चीज है, वो चीज ईमान मन बिल गैब और उसके नतीजे नतीजे पैदा होने वाली चीजें, और फिर वो चीजें जो मादी 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 हैं, जो जो है मादियत को जन्म देती हैं, वो उनका जिक्र है। तो देखो ये वर्सेस वन वर्सेस अनदर, मादियत वर्सेस जो है जो देखे रूहानियत ईमानियत ईमानियात, तो वो जो वो चीज सूरत के अंदर है। तो ये सूरत इस लिहाज से जो है दज्जाली निजाम जहां भी होगा, दज्जाली निजाम के अलमबरदार होंगे, उनका तर्ज फिक्र, उनके निजामी जिंदगी जो है, उसको अगर ये सूरत के पढ़ने वाले, इसको ऑब्जर्व करने वाले, जज्ब करने वाले, इसको समझने वाले, इस पे जो है अमल करने वाले, फिर उनको जो है अल्लाह ताला ये क्राइटेरिया कसौटी और ये हिदायत और ये रोशनी अता फरमाएगा कि वो उसको पॉइंट आउट कर सकेंगे। और जब दज्जाल खुद नबूदार होगा, तमाम तार अपनी जो है वो खुद बड़ा दज्जाल आजम जो है नबूदार होगा, तो फिर उसके मुकाबले में ये सूरत उन लोगों को जो इस पे अमल करने वाले होंगे उनको रहनुमाई और उनको प्रोटेक्शन और इम्यूनिटी फराहम करेगी। इस सूरत का यही सूरत का मौजू है, यानी ईमान ईमानियात और ईमान और मादियत मटेरियलिज्म की कशमकश। और जितने भी 4 वाक्य हैं, 4 मुख्तलिफ वाक्य, मैं हम वाक्यों की तफसील में नहीं जाएंगे, आपको वाक्यात का पता है, और वाक्यात वो सारे के सारे वाक्यात बजाय बिल्कुल मुख्तलिफ वाक्यात हैं, लेकिन वो सारे के सारे दरअसल जुड़ जाते हैं। जितने भी वाक्यात हैं, हिकायात हैं, इशारात हैं, तमासील है, बिलवास्ता या बिलावास्ता तौर पर इसी सूरत के इसी इन्हीं मानी की तरफ करते इशारा करते हैं, इन मादियत वर्सेज ईमान जो है, या अनसीन वर्सेज सीन जो है, इसमें इसी का जो है, और इस सूरत का अहद आखिर के जो फितने होंगे उनसे बड़ा ताल्लुक है। और अहद आखिर के फितनों में हमें नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की हदीस मुबारक से रहनुमाई मिलती है कि सबसे बड़ा फितना दज्जाल का फितना होगा, और ये सूरत अपने पढ़ने वाले को अजीम फितने से जो है वो महफूज रखेगी। और इसमें एक और बात भी है कि दज्जाल, दज्जल का मतलब धोखा और फरेब है, तो दुनिया का सबसे बड़ा, इस दुनिया के अंदर सबसे बड़ा धोखा जो ये है कि दुनिया की जाहिरी चमक दमक, उसका मालो मता, उसके मादी वसाइल, उसके असबाब और जराए में खो जाना, और जिंदगी के मकसद से और जो है वो जिंदगी को पैदा करने वाले को और जो है उसको भूल जाना, ये सबसे बड़ा दज्जाल और सबसे बड़ा धोखा है। तो ये सूरत इसके बारे के अंदर जो है रहनुमाई फराहम करती है। दज्जाल के फितने की सबसे बड़ी आजमाइश क्या होगी, जो नबी अकरम से हदीस से मिलता है, हमें पता चलता है कि वो जो है वो मादियत का एक एम्बॉडीमेंट होगा, मादियत का और टेक्नोलॉजी और मावराए अकल जो जो पेशरफ्त वो उसके पास होंगी, और जो रसाए जोर जोर कुवतें होंगी वो हैरान कन होंगी, वो लोगों को मार सकेगा और जिंदा कर सकेगा और जो है इस तरह की चीजें इन नो टाइम जो है वो लोग जो फासलों की जो बड़ी कोई अहमियत नहीं रहेगी उसकी, जो हर जगह पहुंच होगी। तो ये जो मादियत टेक्नोलॉजी का जो जो वो है वो सबसे बड़ा, लोग इन चीजों की बुनियाद पे उस पे ऊपर ईमान ले आएंगे कि ये देखें इस तरीके से ये सारी चीज हवाओं पे और पानी पे और पहाड़ों पे और कम्युनिकेशन पे, और जो बहुत एडवांस जो है उसे एक्सेस हासिल होगा। तो ये ईमान वालों के लिए अजीम तरीन इब्तला होगी। आजमाइश ने फरमाया, यानी खुद फरमाया कि इससे बड़ी आजमाइश जो है इंसान के लिए जो है नहीं होगी। तमाम अम्बिया अलैहिस्सलाम ने दज्जाल के फितने से अपनी उम्मतियों को आगाह किया। तो ये सूरत हर दौर में दज्जाल, दज्जाली फितनों, दज्जाली निजाम को मुस्तरद करके इससे निजाम बचाव फराहम करती रहेगी। ये इतनी अहम सूरत है। आप क्विकली जो है देख लेंगे किस्सा है असहाबे काफ जो आया, तो ये मुट्ठी भर नौजवान थे और हर ताकत हर कुवत हर हथियार से महरूम, उन्होंने लेकिन ईमान को मुकदम रखा। ईमान को फिर नोट कर ले, उन्होंने हर तरह के जुल्म इस्तबदाद से फिर जो है अल्लाह ताला ने उनको निजात दी से। तो किस चीज को छोड़ा? हर टेंजिबल चीज को, हर जो है एसेट को, हर रिश्ते को। उन्होंने अपनी जमीन को छोड़ा, रिश्तों को छोड़ा, अपने जो है असासों को छोड़ा, घर बार को छोड़ा। किस चीज को बचाया? ईमान को बचाया। ईमान वर्सेस मादियत, ये देख ले इसका इसका यही है। तो अल्लाह ताला ने जो है मक्का वाले मुसलमानों को जो है वो दी कि इस तरीके से जहां पे जो अगर तुम ईमान को अजीज रखोगे तो अल्लाह ताला जुल्मत के पर्दों से इस तरह नूर को इजहार फरमाएगा जिस तरह असहाबे काफ की अल्लाह ताला ने मदद की है। तो मक्का वालों में जाहिर है और बिल्कुल ये उनकी मुमासलत थी कि फरमाया कि ईमान के ऊपर अपने सब्र और इस्तेकामत शर्त है, तुम इसके ऊपर जो है वो खड़े रहो। अगर वतन और माल और औलाद और माँ बाप और घर सब कुछ छोड़ना पड़े तो छोड़ दो, लेकिन उसके मुकाबले में ईमान को बचा लो। ये उसका सबक था। और उनको बताया कि तुम्हारे दावत के रास्ते में ये सारे मराहल आएंगे जिनसे असाबे काफ गुजरे, असाबे खुदूद गुजरे, मूसा हारून गुजरे, अब मक्का में तुम गुजर रहे हो। तो ये जो है तुम गुजर रहे हो, लेकिन यकीन रखो कि ईमान जो है बिल आखिर मादियत पे गालिब आएगा। ये बाग वालों का किस्सा है कि इनमें से एक शख्स बड़ा खुशहाल था, इकबालमंद था उसका, लेकिन मिजाज बड़ा मादी था, जो जागीरदारों और दौलतमंदों का खासा होता है। अपनी सारी खुशहाली जायदाद को अपनी इल्म और लियाकत और ज़हानत के समरा समझता था कि ये तो मैंने अपने इल्म में जोरे बाजू से कमाया, मेरी प्लानिंग है, मेरी डिग्रियां हैं, मेरे सब कुछ, मेरे बिजनेस प्लान है और मैं जो इस तरीके से कहा है, और असबाब वसाइल पर भरोसा करता था। तो कुरान ने दरअसल इसको शिर्क कहा है यहाँ पे। और दूसरा शख्स जो है इस तर्ज अमल से उसे रोकता था और वो हर चीजों को और असासों को अकम्पलिशमेंट को इंतसाब जो अल्लाह पे अल्लाह की तरफ करता था, और जो है वो फिर जो है इरादा इलाही पर अपनी ईमान का इजहार करता था। तो अल्लाह ने पहले वाले के बाग को तबाह कर दिया। तो उसमें सबक ये है कि अपना सारा मामला, सारी ताकत, सलाहियत अल्लाह ताला के हवाले कर दें और मुस्तकबिल के हर इरादे और नीयत को उसके सपोर्ट और उसकी मशीयत के साथ मशरूत और वाबस्ता कर दें। यहां भी किस्सा क्या, सबक क्या है? वो शख्स अपने जितने असबाब जराए और रिसोर्स उनका वो जो है उस पे भरोसा था, मेरा बाग इस तरह है, मेरे बाग को क्या होगा, इसमें ये और ये और ये है। दूसरा कहता था भाई अल्लाह पे ईमान रखो, अल्लाह पे भरोसा रखो, अल्लाह पे जो है इसको वो करो, अल्लाह जो चाहता है और तुम बाग में दाखिल हो तो क्यों ना तुमने कहा कि इंशाअल्लाह जो है मैं फल काटूंगा। तो ये इंशाअल्लाह कहना जो है ये उसी की तारीफ ईमान की है, मेरे अल्लाह ने चाहा तो ऐसा होगा। ऐसा नहीं हो बेशक बाग भी है, फल भी है, सुबह फल जो है वो हार्वेस्ट भी करना है, लेकिन जो है मेरे अल्लाह का हुक्म होगा तो मेरे अल्लाह का जो है मंशा होगी। तो लेकिन देखिए यही वही वही नतीजा इसका भी है। तीसरा वाक्य जो है, लेकिन आप देखें कि इस हाजिर के अंदर क्या हुआ है, मादी और तबई और फनी इसबाब जो है, टेक्नोलॉजिकल जो 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 एडवांसमेंट है और जो जो उनको जो है आप खुदा के दर्जे दे दिया गया है। जिंदगी, मौत, कामयाबी, नाकामी, खुश नसीबी के असबाब बस यही है असबाब है जो नजर आते हैं। और जो है टेक्नोलॉजी पे इतना जोर है अब तो जी, वो भी ये कह रहे हैं अब तो जी मौत को भी जो है बिल्कुल कुछ अरसे की बात है मौत पे भी काबू पा लिया जाएगा, यानी ये जो लोग जो कहते हैं। तो फिर उसके बाद क्या, यानी सब कुछ जो है वो कहते हैं। और ये वो मादा प्रस्ताना तर्ज फकर है जिसकी जो है इसमें वो की गई है, इसको तरदीद की गई है। किस्सा मूसा खिजर का सबक यह है कि इस कायनात का जो इस पारे का आखिरी जो है वो किस्सा है कि इसका सबक यह है कि कायनात में इस कदर पेचीदा हकायक है और सवालात हैं कि इंसान अपनी भरपूर जहानत और इल्म और टेक्नोलॉजी के बावजूद उनके हाथ नहीं करते। यूनिवर्स के बारे में अभी तो हम जान ही नहीं पाए यूनिवर्स को हैंडल किस तरह करेंगे, उन पे काबू किस तरह पाएंगे। तो देखें कि जो है वो चीजें हैं। तो इसका साफ नजर आता है कि जिन चीजों का अभी इल्म ही नहीं है उन सब चीजों को कोई ना कोई तो कंट्रोल कर रहा है, कोई चला रहा है, और ये हमारी जो है इन चीजों को हमारी जानने वाली चीजों से कोई मुहावरा बड़ी हस्ती है जो चला रहा है, जिनको समझना भी इंसान के उससे बाहर है। तो अगर कायनात का इंतजाम अगर इंसान के हवाले कर दिया जाए तो फिर फसाद अजीम बर्पा होगा। उसका इल्म महदूद है, वो चीजों को जानता नहीं, उनको मैनेज करना नहीं जानता, और यही हाल जो है इंसान और इंसानी मुआशरे के लिए बनाए गए कवानीन का है। तो इस किस्से में आप देखेंगे एक पैगम्बर अलैहिस्सलाम, एक जलीलुल कदर उलूलुल अज़्म पैगम्बर को जो है वो भी चीजों के जो है ऐसी मार्फत नहीं है जो अल्लाह ताला उसको सिखाना और बताना चाह रहा है कि ये जो चीजें सामने नजर आती हैं ना इनके पीछे भी एक दुनिया है, वो दुनिया जो है वो अल्लाह ताला कंट्रोल कर रहा है, और ये जो चीजें सामने नजर आ रही है इनको भी अल्लाह ताला कंट्रोल कर रहा है, और ये सीन और अनसीन की फिर जो है ये वही बात उसी तरह जो जिस पूरी सूरत का जो मेन थीम है, मेन वजू है, मरकज है, महवर है, उसकी तरफ ये सभी करता है। और इस किस्से में इस मादी तर्ज फिक्र को चैलेंज किया गया है कि बस जिंदगी वही है जो बस हमें नजर आती है, लेकिन ऐसा नहीं है। पूरे किस्से पे गौर करें तो जो है वो जो है ऐसा नहीं है, इसके पीछे बहुत सारी चीजें का फरमा होती है जिन्हें हम बिल्कुल कुछ पता नहीं होता किसी चीज का, और बहुत ज्यादा इल्म रखने के बावजूद भी पता नहीं होता। लेकिन जदीद तमद्दुन तो इसी फिक्र अकीदे पर कायम है कि बस सिर्फ वही चीज जो जाहिर है, जो नजर आती है, वही जो महसूस हो सकती है, वही है, बाकी कुछ नहीं है। तो ये जो जो सूरत है और इस किस्से का जो सबक है वो भी इस बुनियाद पर, ये जो है जदीद तमद्दुन है इसकी बुनियाद पे ये जो है तेशा चलाता है, उसको खत्म करता है। तो ये इस सूरत का इसके अंदर इसके बहुत ज्यादा इसबाक है। अल्लाह ताला ने इसके अंदर बड़ी ही जो है वो रमूज और इसबाक और इसके अंदर वो चीज रखी है, मेरी बड़ी महबूब सूरत है, और इसके अंदर इंसान इस पर बहुत ज्यादा इस्तेबात कर सकता है। तो ये चंद नुमाया अहम मजामीन थे जो हमने बयान किए। इसका एक किस्सा जो है आखिर इससे ज़ुल्करनैन बाकी है, तो इंशाअल्लाह ताला वो अगले पारे में है, तो हम कल उसका जायजा लेंगे। وآخر دعوانا الحمد لله رب العالمين بارك الله لي ولكم في القرآن العظيم ونفعني وإياكم بما فيه من الآيات والذكر الحكيم واستغفر الله لي ولكم من كل ذنب فاستغفروه إنه هو غفور رحيم